अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँके राप्ती पारी नरेनापुरमा बस्ने ठाउँ नपाएपछि नेपालगञ्ज फर्किए चिकित्सक। बाँकेमा निर्माणाधीन हुलाकी राजमार्गको नक्सा फरक, विवाद हुँदा दुईजना घाइते।
समृद्धिका लागि तीनवटै सरकार लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई। प्राकृतिक स्रोत साधनको उपयोग गरी आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड।
जिल्ला समन्वय समितिको दोस्रो सभाद्वारा नेपालगञ्जलाई महानगरपालिका बनाउने प्रस्ताव। दैलेखको दुल्लु बजार र पादुका गाउँमा खानेपानीको हाहाकार।
र कोहलपुरमा छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ। जाजरकोटको भेरी नगरपालिका नासुको भरमा।
नयाँ सुट जुत्ता ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल होटल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा बल्ल तल्ल बाँकेको राप्तीपारी नरेनापुरमा डाक्टर पुगेपछि उनी पनि फर्किएको सन्दर्भ रहेको छ। दरबन्दीका डाक्टर गाउँ नगएको गुनासो बढेपछि चैत्र अन्तिम साता डाक्टर भीष्म पोखरेल नरैनापुर स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नु भएको थियो। गाउँमै बस्ने सोच लिएर नरैनापुर जानुभएका डाक्टर पोखरेलले दुई सातासम्म बस्न घर खोज्नुभयो, तर कुनै सिप लागेन। भाडाको कार्यालयबाट दिनभर सेवा दिए पनि राति बास बस्ने र खाना खाने ठाउँ नपाएपछि उहाँ पनि अन्य चिकित्सक जस्तै पुनः नेपालगञ्ज नै फर्किनु भएको छ। नरैनापुरमा बस्न सक्ने अवस्था नभएपछि उहाँ अहिले नेपालगञ्जको होटेलमा बस्दै आउनु भएको छ। उहाँले बास बस्ने र खाने ठाउँ नभएकाले मारमा परेको बताउनुभयो। एकातिर कार्यक्षेत्रमा नगएको आरोप छ, अर्कोतर्फ नेपालगञ्जमा होटेलमा भाडा तिरेर बस्नु परेको छ उहाँले भन्नुभयो। उहाँले कार्यक्षेत्रमा बास बस्ने र खाना खाने ठाउँ नभएको प्रतिक्रिया दिनुभयो। प्राथमिक स्वास्थ्य केन्द्र नजिक भरपर्दो घर र एकछा खाना खाने ठाउँ नपाएपछि नियमित रूपमा बसेर सेवा दिन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो। डाक्टर पोखरेल नेपालगञ्ज फर्किएसँगै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य सेवा प्रभावित भएको छ। अहिले सो क्षेत्र सो केन्द्र आहेवाले सञ्चालन गरिरहेका छन्। डाक्टर आएपछि प्रभावकारी स्वास्थ्य सेवा पाउने आशा गरेका सर्वसाधारण फेरि निराश भएका छन्। नरेनापुर गाउँपालिका स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भाडाको भवनमा छ। अत्याधुनिक सेवा सञ्चालन गर्न मिल्ने गरी निर्माणाधीन भवन 6 वर्षसम्म पुरा नभएपछि भाडाको भवनमा केन्द्र सञ्चालन गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले बताउनु भएको छ। यता चिकित्सकलाई नियमित रूपमा काम गर्ने वातावरण मिलाउने कोसिस भइरहेको गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले बताउनुभयो। उहाँले जिल्ला जनस्वास्थ्य कार्यालयले पुरानो गाडी दिने र नरैनापुर गाउँपालिकाले करारमा चालक नियुक्त गर्ने सहमति भएको जानकारी दिनुभयो। गाडीको व्यवस्था भए नेपालगञ्जबाट आउजाउ गर्न चिकित्सकलाई सजिलो हुने र सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ अध्यक्ष शाहले भन्नुभयो। यसै गरी आवासका लागि गाउँपालिकाले वडा कार्यालयको एउटा कोठा चिकित्सकलाई उपलब्ध गराउने भएको छ भने सोलरबाट विद्युत सञ्चालनका लागि गाउँपालिकाले 1,00,000 रुपियाँ प्रदान गर्ने भएको छ। विश्वराज पसल डङ्गियाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
हुलाकी राजमार्ग निर्माण जारी रहेको बाँकेको मटहियामा टिप्पर चालक र स्थानीय जग्गा धनीबीच भएको विवादमा परि दुई घाइते भएका छन्। मटहिया स्थित 2 किलोमिटर क्षेत्रमा नक्साङ्कन गर्दा भएको त्रुटि नसच्याएका कारण उत्पन्न भएको विवादमा हिजो झडप नै भयो। घटनास्थल नरेनापुर गाउँपालिका वडा नम्बर 5 मटहियामा नक्सा कोरिएको स्थानबाट सडक लैजान माग गर्दै स्थानीयहरूले निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालीको सवारी साधन अवरोध गरेपछि दोहोरो झडप भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ। ट्रक टिप्पर चालक र स्थानीय जग्गा धनीहरूबीच हुल हुज्जत भएको पाइयो। दैनिक नेपालगञ्जसँग कुरा गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक रञ्जन स्वारले भन्नुभयो, दुवै पक्षलाई सम्झौता गराएर काम सुचारू गराइएको छ। चर्किएको विवाद नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दुवै तर्फका आधा दर्जन व्यक्तिहरूलाई पक्राउ गरेको थियो। दैनिक नेपालगञ्जमा खबर छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि 3 सरकार लाग्नुपर्ने बताउनु भएको छ। हिजो प्रदेश 5 प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले चाहेको समृद्धि प्राप्त गर्न 3 सरकार लाग्नुको विकल्प नरहेको बताउनु भयो। प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउन नागरिकलाई आर्थिक रूपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने धारणा राख्दै केन्द्र प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोत साधन, प्राकृतिक स्रोत साधन, सिप, ज्ञान, उपलब्ध पुँजी संरचनाहरूको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
जिल्ला समन्वय समिति बाँकेको दोस्रो सभाले नेपालगञ्जलाई महानगरपालिका बनाउने प्रस्ताव पारित गरेको छ। प्रस्ताव कार्यान्वयनका लागि प्रदेश र केन्द्र सरकारलाई पठाउने निर्णय पनि गरेको हो। सभाले यसअघिकै निर्णय दोहोर्याउँदै नेपालगञ्ज स्थित राजा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिणत गर्ने 2 चक्रपथ निर्माणमा सरकारसँग माग गर्ने प्रस्ताव समेत पारित गरेको छ। भेरी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउन बाँकेका राप्ती नदी, मानखोला र डुडुवाले गर्दै आएको कटान नियन्त्रणका लागि पहल गर्न, दर्जनभन्दा बढी ठूला विकासका योजना सम्पन्न गर्न प्रदेश र केन्द्र सरकारसँग माग गरेको छ। दोस्रो सभाबाट प्रस्ताव गरिएका आयोजना भने पुरानै रहेका छन्। कान्तिपुरमा खबर छ।
कोहलपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाँके कोहलपुरमा एक बाबु पक्राउ परेका छन्। जङ्गलमा सेटा घरमा बार लगाउनका लागि प्रयोग गरिन्छ। काट्न गएका बेला 14 बालिकालाई जबरजस्ती कर्णी गरेको कोहलपुर प्रहरीले जनाएको छ। वैशाख 2 घटना भए पनि ढिलो गरी सार्वजनिक भएको हो। धेरै केरकार गरेपछि छोरीले आमालाई घटनाबारे बताएकी थिइन्। आमाले प्रहरीमा जानकारी गराएपछि बाबुलाई पक्राउ गरिएको हो। यसैबीच जबरजस्ती कर्णीका फरार अभियुक्त झन्डै 4 पक्राउ परेका छन्। 2071 असार 5 बैजनाथ 3 गाभरकी 14 बालिकालाई जबरजस्ती कर्णी गरेर फरार रहेका सोही ठाउँका विजय परियार र पूरण विकलाई प्रहरीले पक्राउ गरेको हो। नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीको कार्यदिशा।
म अहिले जुन सरकार बनेको छ, संसदीय सरकार, जसले अब आफूलाई वाम गठबन्धनबाट बनेको सरकार भनेर भन्छन्, कम्युनिस्ट भन्ने खालको कुराहरू दिन्छ। हाम्रो कुरा के छ भनेदेखि उहाँहरू वाम पनि होइन, कम्युनिस्ट पनि होइन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार, म प्लम्बर।
म व्यवसायी।
म वैदेशिक रोजगारीमा छु।
म सेक्युरिटी गार्ड।
म सवारी चालक।
म एक सचेत महिला हुँ।
म जागरूक नागरिक हुँ।
म तपाईँ जस्तै
आम नागरिक हुँ,
जो आफ्नो सिपमा,
मेहनतमा,
लगनशीलतामा,
कर्ममा विश्वास गर्छु।
सूचना, स्रोत र मौका पाएमा उनले गर्न नसक्ने के छ र? मलाई विश्वास छ उनको क्षमतामा।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागू औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालमा 10 वर्षे सशस्त्र जनयुद्ध गरेको तत्कालीन नेकपा माओवादीबाट अलग भएको एउटा घटक अहिले सशस्त्र आन्दोलनको तयारीमा छ। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी नाम राखेर खोलिएको सो पार्टीको नेतृत्व अहिले मोहन वैद्य किरणले गरिरहनु भएको छ। सत्ता साझेदार एमाले र नेकपा माओवादी केन्द्र सच्चा वाम पनि नभएको, सच्चा कम्युनिस्ट पनि नभएको उहाँको ठहर छ। अब नेपालमा सच्चा कम्युनिस्टलाई एकजुट गरेर नयाँ जनवादी क्रान्ति गर्नुपर्ने नयाँ कार्यदिशासहित उहाँले नेतृत्व गरेको पार्टी अहिले सङ्गठन विस्तारमा लागेको छ। बाँकी बर्दियाका अगुवा पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा नेपालगञ्ज आउनुभएका, त्यस क्रममा कुराकानी गर्दै पार्टीका महासचिव वैद्य।
राजनीतिको क्षेत्रको कुरा गर्ने हो भने यो जुन एउटा परिवर्तन भएको छ, यो परिवर्तन पुरा परिवर्तन भएन भन्ने नै हाम्रो छ। नेपाली जनताले धेरै रगत बगाए, शहादत भयो, कैयौँ बेपत्ता पारिए, कैयौँको अङ्गभङ्ग भयो, तर के हुनुहुन्छ भनेदेखि नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खायो भन्नुहोस्, अथवा भनौँ 10 वर्षको जनयुद्धले धक्का खायो र नेपाली जनताका सपनाहरू पुरा हुन सकेका छैनन्। यद्यपि थोरै आंशिक परिवर्तन भयो, गणतन्त्र आयो, सङ्घीयता आयो, समावेशी समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्ष जस्ता कुराहरू मात्रात्मक रूपमा आंशिक रूपमा ठिक भए पनि हाम्रो कुरा के थियो भन्नुहुन्छ भनेदेखि समग्रमा एउटा रूपान्तरण, देशभित्रको एउटा समस्त सामन्तवादी उत्पीडनको अन्त्य गरेर वैदेशिक हस्तक्षेपको पनि र साम्राज्यवादी विस्तारवादी हस्तक्षेपको पनि अन्त्य गरेर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने भनेर जुन हामीले विभिन्न जनआन्दोलनहरू चलायौँ, यिनै जनआन्दोलनहरूको अन्तिम कडीका रूपमा 10 वर्षको महान जनयुद्ध चाहिँ सञ्चालित भयो। त्यसले चाहेको, त्यसले अपेक्षा गरेको परिवर्तन रूपान्तरण हुन सकेको छैन र हामी फेरि त्यही नयाँ जनवादी क्रान्ति नयाँ ढङ्गले अगाडि बढाउने भन्ने प्रक्रियामा हामी छौँ, यो कुरा यहाँहरूलाई थाहै छ।
त्यसो भए अब कम्युनिस्टहरूको बाटो के त?
अब अहिले जुन सरकार बनेको छ, संसदीय सरकार, जसले अब आफूलाई वाम गठबन्धनबाट बनेको सरकार भनेर भन्छन्, कम्युनिस्ट भन्ने खालको कुराहरू दिन्छ। हाम्रो कुरा के छ भनेदेखि उहाँहरू वाम पनि होइन, कम्युनिस्ट पनि होइन, तर के हो भनेदेखि नेपालमा एउटा वामप्रतिको कम्युनिस्टप्रतिको जुन एउटा नेपाली जनतामा आकर्षण छ, त्यो आकर्षणबाट उहाँहरूले एउटा फाइदा लिइरहनु भएको छ कि अब फेरि नेपाली कम्युनिस्ट आन्दोलनलाई, नेपाली जनआन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्ने जरुरी छ।
तपाईँको पार्टीको अबको नयाँ बाटो के हो?
र हामी त्यो नयाँ ढङ्गले सङ्गठित गर्ने अभियानमा लागेका छौँ र नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ ध्रुवीकरण र एकीकरणको प्रक्रिया आवश्यक छ। एउटा दक्षिणपन्थी धाराले उहाँहरूले एकीकरण गर्दै हुनुहुन्छ भने फेरि क्रान्तिकारी धाराले फेरि एउटा एकीकरणको आवश्यकता छ र हामी त्यो एकीकरणको प्रक्रियामा पनि हामी लागेका छौँ। कति सफल हुन्छौँ हामी भन्न सक्दैनौँ, तैपनि हाम्रो प्रयास के छ भन्नुहुन्छ भनेदेखि सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गर्दै अगाडि बढ्ने र आफ्नो शक्तिलाई एउटा सुदृढ बनाएर जाने र नेपालमा एउटा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै एउटा वैज्ञानिक समाजवाद साम्यवादको दिशामा अगाडि बढ्ने भन्ने हाम्रो यही लक्ष्य छ र हाम्रो अहिले साङ्गठनिक परिचालन यी जुन सम्पूर्ण कार्यक्रमहरू यही दिशामा हाम्रा है परिएको छ।
आन्दोलनका लागि अन्य कम्युनिस्ट पार्टीहरूसँग सहकारी भएको छ
यो स्थितिमा अब खास गरी नयाँ नेपालमा नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने कुराहरूमा हाम्रो मोहन विक्रमजीहरूसँग उहाँहरूको मसालसँग हाम्रा कुराकानीहरू मिल्छन्। यस अवस्थामा हाम्रो प्रयास छ भन्नु उहाँहरूसँग पनि अब अलिकति कुराकानी गरौँ भनेर हामीहरूले कुराकानीको प्रक्रिया अगाडि बढाएका छौँ र हाम्रो कार्य यता पनि अब कतिपय प्रसङ्गमा हुँदै आएको छ यहाँलाई थाहा छ। अनि त्यसपछि अब विप्लव समूह भनौँ अथवा नेकपा भनौँ उहाँहरूको कुरा गर्दाखेरि के छ भन्नुहुन्छ भनेदेखि क्रान्तिकारीहरूलाई स्वच्छ क्रान्तिकारीलाई एकताबद्ध बनाउनु पर्छ भन्ने हिसाबले त अब उहाँहरूसँग पनि एकताबद्ध हुनुपर्छ भन्ने हाम्रो जेनरली कुरा हो तर अब उहाँहरूको बारेमा कहिले कुराहरू अलिक अस्पष्ट खालका छन्।
तपाईँहरूको आन्दोलनको स्वरूप कस्तो हुन्छ?
हाम्रो आन्दोलनको रूपरेखा के हो भन्नुहुन्छ भने हामी अहिले सङ्गठनतिर हामी गइरहेका छौँ। हामी जनआन्दोलन जनसङ्घर्षको प्रक्रियामा हामी अगाडि जान्छौँ। जनआन्दोलन जनसङ्घर्षको प्रक्रिया अगाडि बढाउँदै गइसकेपछि अनि अब आन्दोलनको रूप कस्तो हुन्छ, सरकारले कुन रूप धारण गर्छ, त्यही बेलामा चाहिँ हाम्रो आन्दोलन एउटा डेभलप विकसित हुँदै जान्छ र आवश्यक पऱ्यो भने सशस्त्र सङ्घर्ष हुन्छ हाम्रो। त्यही हो भन्नुहोस् अब किनभने राज्य सत्ता चाहिँ लिनको निम्ति त अन्तमा त के हो भनेदेखि आवश्यक पऱ्यो भनेदेखि त्यो बाटोमा जानुपर्ने खालको कुराहरू आउनुसक्छ, हो हतियार हुनुपर्ने हुनसक्छ भनेर भन्नु आवश्यक पऱ्यो भने।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र शम्भु थारू। अब अर्को सन्दर्भ, दैलेखको दुल्लु नगरपालिकाको दुल्लु बजार र पादुका गाउँमा खानेपानीको हाहाकार भएको छ। यहाँका स्थानीय खानेपानीकै जोहोका लागि प्रत्येक दिन सङ्घर्ष गर्छन्। बिहानै धारामा पुगे पनि पालो पाउँदैनन्। पानीका लागि घन्टौँ लाइन कुर्नुपर्ने बाध्यता छ। त्यसमा पनि विगत 5 वर्ष यता पानीको मूल सुक्दै जान थालेपछि एक गाग्री पानी भर्न 15-20 मिनट लाग्ने गरेको छ। उता रुकुममा पनि सुक्खायाम सुरु भएसँगै सदरमुकाम मुसिकोट खलङ्गामा पानीको समस्या बढ्दै गएको छ। पानीको मुहान सुक्दै जान थालेपछि यहाँका बासिन्दा समस्यामा परेका छन्। दैनिक सरसफाइका कामका समेत प्रभावित भएको छ। रुकुमबाट गणेश विक र दैलेखबाट गोविन्द केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाले मतदाता नामावली संकलन र अध्यावधिक गर्ने कार्य सुरु गरेको छ। निर्वाचन आयोगको निर्देशन अनुसार वैशाख 1 गतेबाट नामावली संकलन तथा अध्यावधिक कार्यक्रम पुनः सञ्चालनमा ल्याएको जिल्ला निर्वाचन अधिकारी पवन शाहीले बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
जाजरकोटको भेरी नगरपालिका 3 महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ। आफूभन्दा जुनियर कर्मचारी कार्यालयको कार्यकारी प्रमुख भएपछि अधिकृत स्तरका कर्मचारीले काम गर्न असहज भएको गुनासो गरेका छन्। नगरपालिका मातहतका विभिन्न विषयगत निकायमा कार्यरत 7 जना अधिकृत स्तरका कर्मचारी छन्। ती अधिकृत स्तरका कर्मचारीले नायब सुब्बालाई हाकिम मान्नुपर्ने बाध्यता आइपरेको छ। नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत रामप्रसाद शर्मा सरुवा भएर जिल्ला बाहिर गएपछि रिक्त रहेको उक्त पदमा कार्यालयकै नायब सुब्बा तुलराम गिरीलाई कामु कार्यकारी अधिकृत तोकिएको छ। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
दैलेखमा पहिलो पटक संस्कृत भाषामा पढाइ हुँदैछ। श्री पञ्चकोशी वेद विद्या आश्रम धार्मिक विद्यालय नामबाट यसै वर्षबाट संस्कृत भाषामा पढाइ सुरु भएको हो। दुल्लु नगरपालिकाको आर्थिक सहयोगमा यस वर्षदेखि विद्यालयको पठन पाठन सुरु भएको हो। अहिले विद्यालयका लागि 4 कोठा भवन भाडामा लिएर सुरु गरिएको छ। नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा नेपालगञ्जलाई प्लास्टिक मुक्त बनाउने जिम्मेवारी कसको?
प्लास्टिक मुक्त गराउन त पहिला त जनताहरू नै सचेत हुनु पर्यो होइन। यहाँको नागरिकहरू नै सचेत भयो भने बल्ल प्लास्टिक मुक्त हुन्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा
सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98483523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। कोही बाहिरियाले नेपालगञ्जलाई फोहोरको सहर भन्यो भने नेपालगञ्जियाको मन कटक्क दुख्छ। भनेको के दोष जे देख्छ त्यही भन्छ। भाइरियाले यसो भन्दा नेपालगञ्जियाले कहिले सोचेका छन् मन दुखाएर रिसाएर भनेलाई तथा नाम भनेर नेपालगञ्जलाई भिराइएको यो पगरी झिकिँदैन। नेपालगञ्ज फोहोर हुनुमा सबैभन्दा बढी प्लास्टिक जन्ने सामग्री जथाभावी मिल्काइनु नै हो। नेपालगञ्जियाले प्लास्टिक जन्ने सामग्री जथाभावी नफालेमा मात्र मात्र नेपालगञ्जलाई फोहोर सहर भन्नेको मुखमा बुझो लाउन सकिन्थ्यो। अनि नेपालगञ्जलाई सफा बनाउँछु भन्ने समृद्ध निकायका पदाधिकारी जिम्मेवार भएको खण्डमा पनि नेपालगञ्जलाई प्लास्टिक मुक्त बनाउन सकिन्थ्यो। सुनौ सहकर्मी रजनी योगीले सङ्कलन गर्नुभएको आजको नागरिक आवाज।
खली खट्का चन्द प्लास्टिक मुक्त गराउन त प्लास्टिक जसले प्रयोग गर्छ त्यसले सम्बन्धित ठाउँमा फाल्नु पर्यो कि। त्यसपछि पहिलो कुरा प्रयोगै नगरे सजिलो हुन्थ्यो, प्रयोग गरे पनि सम्बन्धित ठाउँमा तह लगाउनु पर्यो। पहिलो भूमिका नगरपालिका नै खेल्नु पर्यो। नगरपालिकाले कहाँ डस्टबिन राखेर हुन्छ कि अब कसरी हुन्छ सरसफाइमा उसले नै ध्यान राख्छ। प्लास्टिक उत्पादनै गराउन नदिए झन् राम्रो होइन। उत्पादन भइरहेछ नि तथा नामको प्लास्टिकहरू।
रोहित गुप्ता, सामान किन्न आएपछि त झोलाहरू लगेर आउनुहोस्। प्लास्टिक भन्दा त राम्रो झोला नै हुन्छ, किन त्यो पनि जलाएपछि प्लास्टिक नराम्रो हुन्छ, सेहतको लागि पनि नराम्रो नै हुन्छ, त्यो बच्चाहरूको रोग पनि लाग्छ नि त। प्लास्टिक भन्दा राम्रो त कपडाको झोला राम्रो हुन्छ।
मेरो उर्मिला बन्जारा, नेपालगञ्जलाई अब प्लास्टिक मुक्त गराउन त पहिला त जनताहरू नै सचेत हुनु पर्यो होइन। यहाँको नागरिकहरू नै सचेत भयो भने बल्ल प्लास्टिक मुक्त हुन्छ। अब केही सामान लियो भने पनि आफ्नो अब ब्यागहरू प्लास्टिक रहे झोलाहरू युज गर्ने, अनि सामान लिन जाँदा तरकारीहरूदेखि लिएर सब सामान लिन जाँदा आफैले घरबाटै ब्याग लिएर गयो भने सजिलो हुन्छ। अब त्यसको लागि त नगरपालिकाले नै केही पहल गर्नु पर्यो। अब फोहोर अब जथाभावी फाल्न नदिने केही नियम बनायो भने त प्लास्टिक मुक्त हुन सक्छ।
राजीव किशोर अग्रवाल, प्लास्टिक मुक्त गराउनलाई स्वयंमै एक्टिभ हुनुपर्छ उपभोक्ताहरू, किनभने हाम्रै पसलमा आउँदाखेरि एउटा प्लास्टिक दिँदाखेरि दुईटा प्लास्टिक दिनुहोस् बाटोमा खसला भनेर भन्छन्, र 10% त यस्ता पनि आउँछन् जसले प्लास्टिक मलाई नदिनुहोस् मैले झोला बोकेरै लिएर आएको छु भन्छन्। अहिले त कस्तो छ भने 40-50 रुपियाँमा चाइनिज झोला कपडाको एकदम राम्रो झोला आउँछ र त्यो खल्तीमा पनि हाल्न सकिन्छ, यति पोर्टेबल हुन्छ। त्यो यदि प्रयोग गर्ने हो भने अटोमेटिकली प्लास्टिक छुट्न जान्छ।
बझाङका लेकमा गएर ग्यार्सा गुम्बा सङ्कलन गरी 1,00,000 रुपियाँ जरिवाना गरिने भएको छ। सुरमा गाउँपालिका स्थित धनसेरी लेकमा वैशाख 27 गतेसम्मका लागि ग्यार्सा सङ्कलनमा रोक लगाइएको हो। नागरिक पश्चिमेलीमा खबर छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम गरी आयोजना गरी मनाइँदैछ। त्यसक्रममा नेपालगञ्ज न्यू रोडमा रहेको बुद्ध मन्दिरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछन्। दैनिक नेपालगञ्जमा खबर छ।
कालीकोटमा विषयगत कार्यालयको चल अचल सम्पत्तिको विवरण माग गरिएको छ। जिल्ला स्तरीय कार्यालयको सम्पत्ति दायित्व बजेट तथा कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गर्न गठित उपसमिति कालीकोटले उक्त विवरण माग गरेको हो। कान्तिपुरमा खबर छ।
अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा फाइन प्रिन्टसँग हातेमालो गर्दै स्थानीय आयोजकहरूका रूपमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँके कोहलपुरले एक दिने घुम्ती साहित्य महोत्सव मिनी लिटरेचर फेस्टिभलको आयोजना गर्ने भएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
प्रदेश सातको अस्थायी राजधानी धनगढीमा संसदसँग सम्बन्धित कार्यालय राख्न भवनको अभाव भएको छ। संसदीय समिति समितिका सभापति तथा प्रदेश सभामा रहेका राजनीतिक दलका प्रमुख संसदीय कार्यालय प्रतिपक्षी र सत्तापक्षी दलका नेताका कार्यालय स्थापना गर्न सकिएको छैन। तेजराज भट्टले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बर्दिया बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा पूर्ण प्रसाद अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ। प्रथम साधारण सभा तथा अधिवेशनबाट अधिकारीको अध्यक्षतामा 15 सदस्यीय कार्यसमिति चयन गरिएको हो। उता बाँके नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले बगौडाको शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको एक कार्यक्रममा प्रतिक्रिया दिनुभएको छ। मिसन टुडेमा खबर छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेरीको पानी ल्याइने भएको छ। प्राविधिकहरूले गरेको अध्ययनमा पम्पिङ प्रविधिबाट भेरीको पानी ल्याउन सकिने देखिएपछि तयारी सुरु गरिएको छ। खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा फैलिएको डढेलो 90% नियन्त्रणमा आएको छ। मध्यवर्ती क्षेत्रको भुरीगाउँ, कमला, कर्मला, सैनावार, मैनावार, औरी लगायत दर्जनौ ठाउँको डडेलो नियन्त्रणमा आएको निकुञ्जले जनाएको छ। कान्तिपुरमा खबर छ।
कैलालीको मोहना पुल अतरिया 6 लेन सडक निर्माणमा अवरोध बनेका मापदण्ड विपरीतका निजी भवन भत्काइए पनि सरकारी कार्यालयका संरचना भत्काइएको छैन। दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
बाँकेमा हिजो साँझ आएको हावाहुरी सहितको ठुलो पानी परेको छ। असिना सहित पानी परेपछि शीतल महसुस भएको छ। साथै हावाहुरीले नेपालगञ्ज आसपास क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध बनाएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके नरेनापुरमा बस्ने ठाउँ नपाएपछि नेपालगञ्ज फर्किए चिकित्सक। व्यवस्थापन गरिँदै बाँकेमा निर्माणाधीन हुलाकी राजमार्ग नक्साको विवादमा 2 जना घाइते।
जिल्ला समन्वय समितिद्वारा नेपालगञ्जलाई महानगरपालिका बनाउने प्रस्ताव। बाँकीमा छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ।
बर्दियामा मतदाता नामावली संकलन सुरु। दैलेखको दुल्लु बजार र पादुका गाउँमा खाने पानीको हाहाकार।
र जाजरकोटको भेरी नगरपालिका नासुको भरमा चल्दै कोहलपुरमा साहित्य महोत्सव हुने। आज बुद्ध जयन्ती मनाइँदै हवस् त। प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज वैशाख 17 गते सोमबार, अप्रिल 30 तारिक, आज बुद्ध जयन्ती। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।